नेपालको साहित्य कला तथा संस्कृतिको फाँटबाट अलिकता हटेर यसपटक हामीले निम्त्याएका छौं वरिष्ठ अर्थविद तथा अमेरिकाको लागि नेपालको राजदूत डाक्टर शंकर प्रसाद शर्मा। चार वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर स्वदेश फर्किने तयारीमा लाग्नु भएका डाक्टर शर्मा अमेरिकाका नेपाली समुदाय बीच निकै लोकप्रिय बन्नुभयो र उहाँको साथ सदा नेपाली समुदायले पाइरह्यो। उहाँको कार्यकालमा भएका प्रगति विवरण तथा नेपाली समुदायप्रति उहाँको धारणा सुन्नको लागि आउनुहोस्, उहाँलाई स्वागत गरौं।
महामहिम राजदूत डाक्टर शंकर प्रसाद शर्माज्यू, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ।
धन्यवाद बासुजी, धन्यवाद।
सबैभन्दा पहिला नयाँ वर्ष 2014 को शुभकामना सहित चार वर्षको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर स्वदेश फर्किने तयारीमा हुनुहुन्छ, कस्तो अनुभव गराउनु भएको छ?
मलाई अत्यन्त खुशी कुन सेन्समा छ भने मैले धेरै वर्षपछि यहाँ पूरा अवधि बिताउने मौका पाएँ। दोस्रो, यो अवधिमा यहाँ बस्नुभएका नेपाली साथीभाइहरूले एकदमै राम्रो सहयोग र सद्भाव देखाउनु भयो। तेस्रो कुरो र अझ ती सबैभन्दा पनि महत्वपूर्ण कुरा के हो भने नेपाल र अमेरिकाको बीचमा केही नयाँ कुराहरू भएको देख्ने मौका पाइयो र आफू संलग्न हुने मौका पाइयो। चौथो कस्तो पनि रह्यो भने अमेरिकी समुदाय, खास गरी चाहे व्हाइट हाउस होस्, क्यापिटल हिल, स्टेट डिपार्टमेन्ट, यहाँको कम्युनिटी होस्, अत्यन्त राम्रो रिलेसन डेभलप भएर उहाँहरूसँगबाट पनि सहयोग लिन सकियो। यही चारवटा कुराहरूमा अत्यन्त खुसी लागेको छ। तर अब कन्टिन्युसली चार वर्ष यहाँ बसेर आफ्नो दोस्रो घर जस्तो बनाएर गइसकेपछि जानु त अलिकति दुःख लाग्नु स्वाभाविकै हो। तर मलाई चाहिँ एकदमै इन जनरल यहाँको कार्यकाल चाहिँ अत्यन्त सफल भएको आफूले पनि ठानेको छु।
हजुर, मैले पनि अनुभव त्यही गरेको छु। विगत 25 वर्षदेखि पूरा कार्यकाल सम्पन्न नगरिकन फर्किने धेरै राजदूतहरू, अहिले चाहिँ 25 वर्षपछि सबभन्दा पहिलो यहाँ हुनुभएको छ। यहाँको चाहिँ त्यो कार्यकाल पूरा गर्न पाउनु भएकोमा हामीलाई खुसी पनि लागेको छ। र हामी त्योभन्दा पनि यहाँले भन्नुभएको जस्तै नेपाल र अमेरिकाको दुई देश द्विपक्षीय सम्बन्धमा धेरै सुधारहरू, धेरै विकासहरू भएको छ। यी सुधार र सम्बन्धहरूलाई छोटकरीमा, बोधागत रूपमा भन्दाखेरि यहाँले के भन्नुहुन्छ?
छोटकरीमा भन्दा एउटा पहिलो कुरो, ट्रेड एण्ड इन्भेस्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट पहिलोचोटि नेपाल र अमेरिकाको बीचमा भएको छ। त्यसले चाहिँ प्रत्येक वर्ष हाई लेभलको गभर्नमेन्ट टू गभर्नमेन्ट मिटिङहरू हुन्छ र दुई देशको बीचमा ट्रेड इन्भेस्टमेन्ट बढाउने र नेपालले कस्तो किसिमको टेक्निकल एसिस्टेन्ट दिनुपर्छ यो एरियामा भन्ने कुराहरूको छलफल हुन्छ। त्यसकारण यो सबभन्दा महत्वपूर्ण कुरा त्यो हो। दोस्रो महत्वपूर्ण कुरा के भने यो नेपालमा एउटा यहाँ अमेरिकासँग कन्ट्याक्ट गर्दाखेरि पोलिटिकल्ली कहाँ गर्ने, कसरी मोबिलाइज गर्ने भन्ने कुरा थियो। मैले पनि सुनेको थिएँ 1989 यो इन्डियासँग इम्पासे हुँदाखेरि यहाँको पोलिटिसियनलाई मोबिलाइज गर्नु पर्यो भन्ने कुराहरू उठ्या थियो अरे। त्यो बेलामा यहाँ लबिस्टहरूले ककस बनाउन, ग्रुप बनाउनलाई चाहिँ धेरै पैसा पनि मागेका थिए अरे। त्यो यहाँको चलन पनि हो। तर अब अहिलेको सन्दर्भमा एउटा पहिलोचोटि नेपाल कंग्रेसनल ककस भन्ने इस्टाब्लिस भएको छ, त्यसले एउटा बाटो खोलिदिएको छ, ढोका खोलिदिएको छ। हामीले केही कुराहरू कुरा गर्न जाँदाखेरि, त्यहाँबाट जाँदाखेरि एकदम सजिलोसँग हाउसमा, सिनेटमा जान सकिन्छ। तेस्रो कुरो भनेको के हो भने यो पिसकोरको प्रोग्रामहरू जुन 2004 सस्पेन्ड भएको थियो, यिनीहरू फर्केको छ। यिनीहरू चाहिँ कस्तो हो भने यिनीहरू सधैँको लागि गुडविल एम्बेसडर, नेपाल गएर काम गरेर फर्केपछि जहिले पनि नेपालको लागि केही काम गरिरहेको हुन्छ र अहिले पनि भनौँ न टेम्पोररीली हामीले फाइदा पनि पाउँछौँ, स्कुलले कम्युनिटीले पनि फाइदा पाउँछ। चौथो कुरो, पहिलोचोटि यो मिलेनियम च्यालेन्ज कर्पोरेसन जुन एउटा चाहिँ बाई पार्टिसन अर्गनाइजेसन हो, जसले धेरै सहयोग दिन सक्छ, पछि त्यस्तोको पनि कामको सुरुवात चाहिँ भएको छ। अब यसको काम त धेरै पछिसम्म जान्छ। अनि अर्को कुरा, युएसआईडीको एसिस्टेन्टमा पनि हामी ग्लोबल हेल्थ प्रोग्राम, फूड प्रोग्राममा हामी प्रायोरिटी कन्ट्रीमा परेका छौँ। त्योदेखि बाहेक अलिकति एसिस्टेन्ट पनि 2009 46 मिलियन भएको 12 बढेर 94 मिलियनसम्म भयो। तर अब 13 र 14 अमेरिकन बजेटको सिचुएसनले केही घट्न चाहिँ सक्छ, तर त्यसमा पनि राम्रो प्रोग्रेस भएको छ। र यो बाहेक अरू पनि सानातिना कुराहरू छ, मलाई लाग्छ यिनी 4-5 कुराहरू चाहिँ मुख्य नै हुन् र यसले चाहिँ पछिको लागि पनि एउटा फाउन्डेसन बनाइदिएको छ।
हजुर, पक्कै पनि यी कार्यहरूले गर्दा नेपालको दीर्घकालीन आर्थिक अवस्थामा सुधार त पक्कै हुन्छ। टिफा ट्रेड एन्ड इन्भेस्टमेन्ट को बारेमा अलिकता विशेष जानकारी दिनुहुन्छ है अलिकति।
अब अमेरिकासँगबाट हामीले जहिले पनि सहयोग माग्ने हो, एड बढाइदेऊ भन्ने हो, अनि यो ट्रेड एन्ड इन्भेस्टमेन्ट एग्रिमेन्टले चाहिँ के भने यहाँ भइरहेका 4800 आइटमहरू जुनलाई हामीलाई चाहिँ जीएसपी फेसिलिटी ड्युटी फ्री कोटा फ्री पाइन्छ तिनीहरूमा कस्तो किसिमले हामीले काम गरेमा तिनीहरू चाहिँ बढी बिक्री हुन सक्छ किनभने अमेरिका सबैभन्दा ठूलो मार्केट हो संसारमा। यहाँ चाहिँ मार्केटिङ गर्न सक्यो भने जे चिज पनि बिकाउन सकिन्छ। त्यस कारण त्यो 4800 चिज जुन फेसिलिटी पाएको छौँ त्यो कसरी ल्याउने, त्यसलाई अमेरिकन सरकारले कस्तो किसिमको मदद गर्न सक्छ, नेपालमा कस्तो किसिमको इन्भाइरोमेन्ट बनाउँदाखेरि अमेरिकन इन्भेस्टरहरू नेपाल जान सक्छन् भनेर नेपाली बिजनेस कम्युनिटीको पनि इनपुट लिने, अमेरिकन बिजनेस कम्युनिटीको पनि इनपुट लिएर यो पोलिसी लेभलमा डायलग गर्ने एउटा वातावरण यसले दिन्छ। अब यहाँ गार्मेन्टको ड्युटी फ्री कोटा फ्रीको पनि कुरा आइरहेछ, त्यो पनि अब हामीले प्रयास त गरेका छौँ, तर यताबाट जाँदाखेरि अलिकति एक्जिक्युटिभले अलिक पोजिटिभली त्यसलाई लिइदियो भने र क्यापिटल हिलले पनि त्यसलाई अलिकति पोजिटिभली लिन सक्ने सम्भावना हुन्छ।
आइसकेको छ
तर यसले चाहिँ के भने ग्रेजुअली यसबाट फाइदा चाहिँ धेरै लिन सक्छ। हामीले खालि एडमा मात्रै डिपेन्डेन्ट होइन, ट्रेड इन्भेस्टमेन्टमा पनि हुनु पर्यो भन्ने मुख्य उद्देश्य हो।
अनि युएस एडको सहयोगमा झन्डै दोब्बर भन्दा बढी वृद्धि भएको भन्नुभयो, यहाँले युएस एडको त्यो रेगुलर नियमित कार्यक्रमभित्र बढेको हो कि यहाँको चाहिँ इफोर्ट कस्तो पर्यो त्यसमा?
यस्तो अब नियमित कार्यक्रम भन्दाखेरि दुईटा कार्यक्रममा म यहाँ आइसकेपछि नै हुन त अब यो मेरो कन्ट्रिब्युसन यसमा कमै होला, ग्लोबल हेल्थ प्रोग्राम र फिड द फ्युचर प्रोग्राम नेपाल प्रायोरिटी कन्ट्रीमा पनि पर्यो। तर मेरो प्रयास भनेको चाहिँ के हो भने यहाँबाट सिनेट र कंग्रेसमा प्रेसिडेन्टको बजेट गइसकेपछि उनीहरूले पनि थपघट गर्न सक्छ र म आएको सालमा चाहिँ मैले सिनेटमा अलिकति लबी गर्दाखेरि उनीहरूले तिम्रो प्रायोरिटी के हो लेखेर देऊ भने अनि मैले त्यो लेखेर पनि दिएँ नेपाल सरकारलाई पनि खबर गरेर अनि त्यो लेखेर दिएपछि उनीहरूले अलिकति त्यसमा एकमुष्ट बढाइदिनु भयो अनि त्यसपछि कमसेकम बेस चाहिँ बढ्यो। तर अब कति कुरा त रेगुलर हो, अब 2013 र 2014 सिक्वेस्टर लागू भएको छ त्यस कारण एक्रस द बोर्ड सबैतिर काटिन्छ र नेपाललाई पनि घट्छ, तर के भने प्रयास चाहिँ जारी रहनुपर्छ।
यो डेभलपमेन्ट सम्बन्धी विवरणहरू सुन्दा हामीलाई खुसी लागेको छ, विशेष गरी नेपाल अमेरिकाको आर्थिक वाणिज्य तथा पर्यटन सम्बन्धमा आएका परिवर्तित विकासको बारेमा केही प्रकाश पार्दिनुहुन्छ?
अब टुरिज्म चाहिँ नेपालमा बढेको छ जस्तो भनौँ न, 2009 32,000 थिए, अहिले 2012 49,000 पुगेको छ, त्यो चाहिँ एकदम राम्रो हो। त्यो त नेपालमा अलिकति शान्ति भयो, अलिकति भनौँ न भाइलेन्सहरू कम भयो, त्यसले कारण पनि हुन सक्छ। अब दोस्रो ट्रेडमा पनि बढ्न चाहिँ बढेको छ, नेपालको एक्सपोर्ट यहाँ बढेको छ, हामी अझै पनि अमेरिकासँग ट्रेड सरप्लसमा छौँ, त्यो त राम्रो पक्ष हो। तर हामीले जति बढ्नु पर्ने भनेर विचार गरेका छौँ त्यो बढ्न सकेको छैन, त्यसको कारण चाहिँ के भने हाम्रो डोमेस्टिक इन्भाइरोमेन्ट पनि हो भन्छु म। किनभने जस्तो उदाहरणको लागि पहिला पश्मिना चाहिँ कस्कोले बेच्थ्यो, अब पछि उसले बेचेन, किन बेचेन भनेर भन्दाखेरि विभिन्न किसिमका पश्मिनाका ब्रान्डहरू सस्तो सस्तोमा आउन थाले, अलिकति फेक क्वालिटीका आउन थाले अनि उसले बेच्न छोड्यो। त्यस्तै कुराहरू धेरै छ यहाँ होइन, जस्तो नेपालको चिया धेरै राम्रो छ तर हामी यहाँ क्वान्टिटी पुर्याउन सकिरहेको छैनौँ कफी र चियाको, विभिन्न कारण छ र सम्भावना पनि छ। तर म चाहिँ यो धेरै एक्सपोर्ट बढ्न नसकेको नेपालमा अमेरिकामा मात्र होइन, फर्चुनेटली यहाँ जाँदा सरप्लस धेरै कन्ट्रीमा हाम्रो एक्सपोर्ट बढ्नै सकेको छैन, बरु रियल टर्म्समा घटेको छ,
त्यो चाहिँ हाम्रो
आफ्नो कमजोरी पनि हो। तर तथ्याङ्कगत रूपमा हेर्दाखेरि त सन्तोषजनक छ, तर त्यसलाई चाहिँ हामी म पनि सन्तोषजनक चाहिँ मान्दिनँ।
तर हाम्रो कमजोरी हुँदाहुँदै पनि जे जति वृद्धि भएको छ त्यसलाई हामीले सफलताकै रूपमा
लिनुपर्छ। र अब इन्भेस्टमेन्टमा पनि कस्तो भएको छ भने करिब करिब 800 मेगावाटको क्यालिफोर्निया र यहाँ सिकागो अनि न्यूयोर्कको चाहिँ इन्भेस्टरहरू नेपाल चाहिँ जानुभएको छ। मोस्ट प्रोबेब्ली अर्को साल एउटा ठूलो कन्फरेन्स नेपालमा अमेरिकन बिजनेस कम्युनिटीहरूको हुन्छ, त्यो मैले प्रयास पनि गरिरहेको छु, मोस्ट प्रोबेब्ली हुन्छ होला। तर अब उहाँ गएर मात्रै हुँदैन, त्यहाँको इन्भाइरोमेन्ट अलिकति राम्रो हुनुपर्छ अनि त्यसलाई गएको मान्छेलाई ट्याप गर्न सक्नुपर्छ, त्यसमा चाहिँ हाम्रो अलिकति विकनेस बाँकी नै छ।
मेरो प्रश्न क्वेशन यहाँनिर हजुरको त्यो, अब हामी विदेशी लगानीलाई प्रोत्साहन त गरेर नै राखेका छौँ, तर नेपालमा विदेशी लगानीको लागि प्रोटेक्सनको लागि र चाहिँ सुचारू रूपले चल्ने वातावरण दिनको लागि हामीले के कस्तो ग्यारेन्टी दिने गरेका छौँ?
अब हामीले लिगल्ली कुरा गर्ने भने त ग्यारेन्टी राम्रो छ, नेपालमा वातावरण पनि राम्रो छ। तर समस्या कहाँ देखिन्छ यहाँको इन्भेस्टरबाट हेर्दाखेरि भने पहिला जाँदाखेरि नै त्यति वेलकम नगर्ने, धेरै टाइम लगाइदिने विभिन्न मन्त्रालय र विभागहरूले, र अलिकति भनौँ न अब यो इकोनोमिक टर्म्समा रेन्ट सिकिङ एक्टिभिटिज भन्छन् अब इत्यादि कुराहरूले अलिकति उनीहरूलाई हतोत्साही गर्ने र केही कुरा गाउँमा गर्न जाँदाखेरि विभिन्न ग्रुप फर्म भएर पैसा माग्ने, काम गर्न नदिने, एउटा ग्रुपलाई सँगै एग्रिमेन्ट गरे अर्को ग्रुप आउने, त्यो जस्तो चाहिँ अलिकति निकै बढेको छ जस्तो बुझिन्छ र त्यसले चाहिँ बाधा गरेको देखिन्छ। अर्को चाहिँ के भन्छ, नेपालमा संविधान नबनेको, स्टेबल गभर्नमेन्ट नभएको कुरा पनि एउटा लार्जर कन्टेक्स्टमा छ। त्यसैले कति कुराहरू चाहिँ हामी हाम्रो आफूसँगै सम्बन्धित कुराहरू छ, तर इन्भेस्टरहरू गइरहेछन्, हामीले इन्करेज चाहिँ गरिरहेछौँ, तर जति भनेको त्यति चाहिँ अझ पुगिसकेको छैन।
आशा गरौँ ती बाधा विघ्नहरू पनि चाँडोभन्दा चाँडो हट्छ। एउटा समाचारमा पढिएको थियो अमेरिकाका चार राज्यहरूले यहाँलाई अनरी सिटिजन प्रदान गरेको थियो, त्यो बारेमा अलिकति के भन्यो?
यो चाहिँ के हो भने अब विभिन्न नेटवर्क र कन्टेक्स्टमा उहाँहरूसँग सम्बन्ध हुँदाखेरि उहाँहरूले चाहिँ भनौँ न म अब त्यो स्टेटमा गएको पनि थिएँ र त्यो स्टेटमा जाँदाखेरि त्यहाँको चाहिँ अब अनररी सिटिजन दिने चाहिँ युजुअली त्यो स्टेटको सेक्रेटरी अफ स्टेटको मार्फत गभर्नरको अफिस मार्फत आउने हो। अनि उहाँहरूले अब यो कुराहरू सुनेपछि, नेपाल र अमेरिकाको बीचको सम्बन्धहरू यस्तो भएको छ उस्तो भएको सुनेपछि उहाँहरूले यो अनररी सिटिजनसिपको प्रमाणपत्र अब के अरे नर्थ क्यारोलाइनामा त एउटा त्यहाँको चाहिँ सिटीले एउटा मेडल जस्तो होइन, यी सबै कुराहरू र एप्रिसिएसनहरू यो पेन्सिल्भेनिया अनि नेब्रास्का अनि आर्कान्स अनि त्यसपछि नर्थ क्यारोलाइना।
हजुर, यहाँलाई बधाई छ, हामी एउटा मात्र देशको नागरिक हुन्छौँ, यहाँ चारवटा यहाँको कार्य उपलब्धि हरूको कुरामा नेपालको 1 मिलियन डलर 10 लाख डलर चाहिँ विदेशीको हातमा ट्रान्सफर हुनबाट पनि बचेको भन्ने पनि सुनेको छ, एउटा चाहिँ यहाँको त्यसको बारेमा के भनिदिनुहुन्छ?
त्यो चाहिँ एउटा यहाँ नेपालको ठेक्कापट्टा लिएको तर मनी लन्ड्रिङ गरेको, तर उसले काम नगरिकन पैसा चाहिँ क्लेम गरेको र यहाँ क्लेम गरेर न्युयोर्कको अदालतमा गएको थियो। उसले अब नेपालको तर्फबाट कोही पनि आएन अनि उसले जित्यो र यहाँ राष्ट्र ब्याङ्कको 1 मिलियन डलर भएको त्यो अदालतको निर्णयले त्यो पैसा ट्रान्सफर गरिदियो। अनि हामीलाई चाहिँ अर्थ मन्त्रालयबाट खबर आयो यस्तो नहुनु पर्ने हो भनेर, अनि हामीले स्टेट डिपार्टमेन्टमा गयौँ। स्टेट डिपार्टमेन्टले के भन्यो भने अदालतको कुरामा हामी केही गर्न सक्दैनौँ, त्यस कारण तिम्रो अपिलको टाइम छ, पहिला अपिल चाहिँ गरिहाल, त्यसपछि हामीले गर्नुपर्ने मदत गरौंला भन्यो। अब अपिल दिनला अमेरिकामा नेपालको सरकारको तर्फबाट हामीले कसरी दिने एकदम गाह्रो छ, त्यस कारणले अर्थ मन्त्रालयबाट हामीले सबै कागज पत्र मगायौं। त्यो कागज पत्र कस्तो छ भने सबै नेपालीमा आयो तर यहाँको स्टेट डिपार्टमेन्टले सबैलाई 1 दिनभित्र 24 घण्टाभित्र उसले ट्रान्सलेसन गरिदियो होइन, गरिदियो। अनि त्यही कागज पत्रलाई पनि हामीले लिएर गएर न्युयोर्कमा हाम्रो खगेन्द्रजीहरू हुनुहुन्थ्यो, उहाँलाईसँग सल्लाह लिएँ, उहाँले अमेरिकन लयर समेत युज गरेर, अनि मैले भने यसमा अब पैसा कति आउँछ नेपाल सरकारबाट मलाई थाहा छैन, तर नेपालको प्रेस्टिजको कुराहरू, यो मुद्दा त हामीले त हार्नै हुँदैन, त्यसमा अपिल चाहिँ एउटा हालिदेऊ भन्नुभयो। उहाँले एकदम सहयोग गर्नुभयो, ल हालिहालौँ भनेर उहाँले पैसाको कुरा नगरिकन हामीले अपिल हाल्यौँ। अपिल हालिसकेपछि चाहिँ स्टेट डिपार्टमेन्टले पनि केही चिठी लेखिदियो, मदत चाहिँ गरिदियो र हामीले चाहिँ फर्चुनेटली त्यो मुद्दा जित्यौँ। र अपिल हाल्ने बेलामा स्वीकृत त चाहिन्छ अर्थ मन्त्रालयको, राजस्वको र राष्ट्र ब्याङ्कको, तर स्वीकृत आउनुमा ढिलो भयो निकै, अब आनाकानी यताउता भयो। अनि मैले यहाँबाट सिधै मुख्य सचिव र कानून सचिवलाई फोन गरेर यो 24 घण्टाभित्र आएन भने यो 1 मिलियन डलर जान्छ, त्यसमा तपाईँले अहिले फोन गरेर त्यो पठाउन लगाइदिनुहोस् भने उहाँहरूले 3 घण्टाभित्र जवाब आयो फोन गरेपछि, र फर्चुनेटली फेरि हामीले मुद्दा पनि जित्यौँ। एकदम राम्रो हो, मलाई एकदम खुसी लाग्यो,
त्यही त यो हामीले गौरव गर्नुपर्ने कुरा हो। यी त भए यहाँको उपलब्धिहरू, केही अधुरा रहेका योजनाहरू पुरा रहेको कुराहरू पनि छन्।
मैले विचार गरिरहेको थिएँ के भने एउटा बिजनेसको एउटा फोरम बनाऊ जसमा चाहिँ अमेरिकी सरकार, खास गरी प्राइभेट सेक्टरमा, किनभने गभर्मेन्ट टु गभर्मेन्ट त भयो तर प्राइभेट सेक्टरमा पनि एउटा बनाऊ भन्ने विचार थियो। त्यसमा केही बाधा व्यवधानहरू भए यहाँको च्याम्बर अफ कमर्सहरूसँग पनि मैले सल्लाह र ऊ चाहिँ इन्टिग्रेट त्यो पार्टिसिपेसन गरेर सल्लाह त लिइरहेको थिएँ। अब त्यसमा अमेरिकन बिजनेसम्यानहरू पनि, नेपाली बिजनेसम्यानहरू पनि, र अझ त्योभन्दा पनि बढी अमेरिकी सरकारको सबै हामीलाई काम लाग्नेको प्रतिनिधि पनि, भनेका थियौँ त्यो चाहिँ हुन सकेन अनफर्चुनेटली, तर त्यसको फाउन्डेसन चाहिँ बनाएको छ किनभने अमेरिकी सरकारको तर्फबाट आउने मान्छे सबै तयार छन्, अब अमेरिकनहरू पनि तयार छन् दुई चारजना, नेपालीहरूलाई लगाएर च्याम्बर अफ कमर्सको बड मार्फत गरायो भने अझ राम्रो हुन्छ भनेर कुरेको चाहिँ हो। त्यसमा चाहिँ अलिकति पछि परे म भन्छु
कसरी पुरा होस् भन्ने चाहनुहुन्छ, मतलब आफैले चाहिँ अब पछि आउने सक्सेसरलाई नीति बारेमा केही भनेर अथवा नेपालबाट फलो अप गरेर हुन्छ
अलिकति पछि आउने सक्स, किनभने एम्बेसी अलिकति एक्टिभ नभइकन हुँदैन, त्यस कारण अलिकति पछाडि आउनेहरूलाई भनेर भए पनि यो काम गराउँ भन्ने इच्छा छ के अरे। अनि दोस्रो चाहिँ यही अलि हाई लेभलको भिजिट गराउनु पर्ने थियो नेपालमा, त्यसमा अलिकति सकिएन, त्यसको किन भनेर मैले प्रश्न गर्छु स्टेट डिपार्टमेन्टमा, अब प्रश्न गर्दा उहाँहरूको सिधा सिधा भन्दा पनि इन्डिरेक्ट जवाब चाहिँ अब कन्स्टिट्युसन खै प्रोग्रेस खास भएन, सरकार पनि 9 महिना 10 महिनामा राजीनामा दिने, अनि त्यसपछि अब राजीनामा दिएपछि त कुर्नै पर्यो, अनि त्यसपछि पीस प्रोसेस पनि धेरै 4 वर्ष 5 वर्ष 6 वर्षपछि मात्रै कम्प्लिट भयो, त्यस कारणले यो प्रगति नभएको 9-10 महिनामा सरकारले राजीनामा दिने यो कारणले गर्दाखेरि चाहिँ अलिकति उनीहरू जाउँ जाउँ भन्न आँटेको बेलामा पनि ठ्याक्क संविधान सभा डिजल्भ भइदियो, त्यो बेलामा पनि एउटा अपर्च्युनिटी भइरहेको थियो सेक्रेटरी अफ स्टेट जाने, त्यस कारणले यसमा चाहिँ अलिकति सफल हुन सकिएन। तर अहिले मैले अहिलेको सेक्रेटरी अफ स्टेटलाई भनेको छु, दुईटा भनेको छु, के भनेको छु भने नेपालमा चुनाव पनि एकदम राम्रोसँग कम्प्लिट भएको छ, हाम्रो चाहिँ पीस प्रोसेस पनि कम्प्लिट भएको छ, सो दिस इज द बेस्ट टाइम टु भिजिट नेपाल भनेको छ। उहाँले हुन्छ आई थिङ्क म तिम्रो चुनाव चाहिँ वाच गरिरहेको थिएँ, इट वेन्ट एक्सलेन्टली भनेर उहाँले पनि भन्नुभएको छ, हेरौँ अब कसो।
राष्ट्रपतिको भिजिटको कहिले पनि कुरा भएन,
राष्ट्रपतिको चाहिँ मैले राष्ट्रपतिसँग चाहिँ कुरा गरेँ, तर यो चुनाव भइसकेपछि चाहिँ मैले कुरा गर्नु पाएको छैन, तर राष्ट्रपतिको पनि इन्ट्रेस्ट चाहिँ छ, तर राष्ट्रपतिको चाहिँ यो लजिस्टिक नै यति धेरै हुन्छ कि अब नेपालमा जाँदाखेरि कति सम्भव छ त्यो चाहिँ हामीले पनि विचार गर्नुपर्ने कुरा हुन्छ, अरू अफिसियलहरूले पनि त्यही भन्छन्, तर उहाँलाई चाहिँ नेपाल भिजिट गर्ने इन्ट्रेस्ट चाहिँ एकदमै छ, त्यो कुरा त उहाँले मलाई पनि भन्नुभएको छ।
यी त भयो यहाँका एचिभमेन्ट र बाँकी रहेको केही योजना, नेपाली समुदायमा स्थानीय समुदाय र अमेरिका भरिका समुदायहरूमा निकै व्यस्त हुनुभयो यहाँ, कस्तो अनुभव गर्नुभयो?
मेरो चाहिँ पहिलादेखिको बानी पनि अलिकति त्यस्तै भन्नु पर्यो, सायद त्यसले पनि ड्राइभ गर्छ होला। अनि एउटा राम्रो चाहिँ के पर्यो भने अब यो अमेरिकी सरकारसँगको काम, यहाँको थिङ्क ट्याङ्कसँगको काम युजली हामी मन्डे टु फ्राइडे हो, अनि नेपालीको कम्युनिटीको कार्यक्रम चाहिँ जहिले पनि विकेन्डमा, स्याटरडे सन्डे, अझ धेरै जति त सन्डेमै हुन्थ्यो, त्यस कारणले त्यो टाइमको कन्फ्लिक्ट भएन एउटा कुरो। दोस्रो कुरो के हो भने अब फेरि यहाँ बस्नुभएका धेरै नेपालीहरूलाई पहिलेदेखि कतिजनालाई त चिनाजानी पनि भइसकेको थियो, अब उहाँहरूलाई को कुरा हार्न पनि नसकिने, अनि एसोसिएसनहरू चाहिँ को अब एन्युअल इभेन्टहरू हुन्छ त्यसमा झनै जानै पर्यो, यी कारणहरूले गर्दाखेरि चाहिँ अब अलि सोसियल फङ्सनमा चाहिँ कम गए होला, किनभने सबैमा गएर साथी पनि हुँदैन, यहाँ त अब न्वारान पास्नी ग्रेजुएसन सबैको निम्ति आउँछ, अब त्यस्तो धेरैमा चाहिँ मैले अवाइडै गरेँ, तर अफिसियल फङ्सन भएको जसको थियो सकेसम्म म भएको बेलामा चाहिँ जाने कोसिस गरेँ, त्यो अब मेरो नेचरले पनि हुनसक्छ, तर मैले इन्जोय गरेँ।
मेरो आशय विभिन्न संघ संस्थाहरूले गरेका कार्यक्रमहरू प्रति थियो, त्यसमा त यहाँको उपस्थिति जहिले पनि रहेको थियो, यहाँले भन्नुभयो जस्तो मन्डे थ्रु फ्राइडे अफिसको काम अनि विकेन्डमा समुदायको काम, परिवारलाई समय कसरी?
अब यस्तो अब सानातिनो केटाकेटी नभएनाले अलिक सजिलो भयो, कति ठाउँमा कल्चरल प्रोग्राम हुने ठाउँमा त अरू मेरो श्रीमती आमाहरूलाई पनि लिएर जान्थे, कति ठाउँमा सुरु सुरुमा त उहाँहरूले पनि इन्जोय गर्नुहुन्थ्यो, त्यस कारण उहाँहरूले फेरि यहाँको साथीभाइहरूले डाक्नु पनि हुन्थ्यो सबैजनालाई सपरिवार, त्यस कारणले मलाई त्यति त्यो गाह्रो चाहिँ भएन, तैपनि फेरि बीच बीचमा मेरो बिजनेस कन्टेक्स्ट भनौँ अथवा अफिसियल कन्टेक्स्टमा बाहिर पनि जानु पाए हुनाले बाहिर जाने काम पनि मैले गरेँ, त्यस कारणले त्यति मलाई अदरवाइज फिल चाहिँ भएन,
खुसीको कुरा। तर पनि 4 वर्षको यो पिरियडमा नेपाली संघ संस्थाहरूसँग लाग्दाखेरि कमी कमजोरी त पक्कै पनि अनुभव गर्नु, के अनुभव गर्नु?
कमी कमजोरीमा चाहिँ अब भनौँ न अब एसोसिएसनहरू एकदमै धेरै भए होइन, एउटा दुइटा एसोसिएसनले पुग्ने ठाउँमा यहाँ अब भनौँ न झनै झनै 62-63 वटा छ, तर त्यो आफ्नो आफ्नो कामको लागि ठिकै पनि होला, तर अब अहिले जिल्लागत रूपमादेखि लिएर धेरै भइरहेछ होइन, त्यो चाहिँ अब त्यसलाई चाहिँ एउटा अलिकति भनौँ न ग्रेटर वासिङटन डिसीकै पनि एउटा दुइटा तिनवटासम्म मात्रै भएर विभिन्न किसिमको कामहरू गरे अझ बढी इफेक्टिभ हुन्छ जस्तो लाग्छ मलाई, त्यो चाहिँ एउटा धेरै भयो। अनि फेरि झैझगडाहरू पनि संस्थामा भएको निकै देखेँ मैले, भइयो ठुल्ठुलामा पनि अझ बढी झैझगडा भएको देखियो, सानो दिनमा पनि केही झगडाहरू भएको चाहिँ देखियो होइन. अब यो पनि अलिकति यहाँको चाहिँ कम्युनिटीको विकनेस जस्तो लाग्यो मलाई होइन. अब अरू अरू त यस्तै हो, यहाँको चाहिँ कम्युनिटीको चाहिँ अब नेपालको लागि के गरौँ भन्ने भावना चाहिँ एकदमै स्ट्रङ छ. नेपाल राम्रो भइदियो हुन्थ्यो भन्ने चाहिँ त्यो कथा कविता भाषण सबैबाट थाहा हुन्छ होइन. तर पनि त्यो आफू बीचमा युनिटी भइदिएर अलिकति कन्ट्रिब्युसन गर्न सके राम्रो हो. अनि अर्को चाहिँ के भने यहाँको अब सबै नेपालीलाई मात्र राखेर गर्ने भयो कार्यक्रमहरू धेरै, अब विदेशीसँगको इन्टिग्रेसन चाहिँ अलि भएन, त्यसलाई चाहिँ बढाउनुहोस् भनेर मैले त सबै ठाउँमा भनिरहेको छु कि अरे उहाँहरूलाई पनि ढाक्ने कल्चरल प्रमोसन भनेपछि त उहाँहरूलाई पनि ढाक्नु पर्यो, सकेसम्म उहाँहरूको एसोसिएसनसँग लिङ्क गरेर गर्नु पर्यो. त्यसै अब यो यो नेपाल अमेरिकाको पोलिटिक्स इत्यादिमा पनि अलिअलि इन्भल्भ हुनुपर्ने जरुरी छ जस्तो मलाई लाग्छ.
अब नेपाल फर्किने फर्किने संसारमा त हुनुहुन्छ, नेपाल फर्किएपछि कस्तो योजना रहेको?
अब नेपालमा अहिले चाहिँ यसै भन्ने छैन किनभने म चाहिँ अब धेरै वर्षदेखि फ्रिलान्सर नै हो, किनभने सुरुमा युनिभर्सिटीमा टिचिङको जबबाट सुरु गरेको, तर विभिन्न कारणले म कहिले विदेशतिर काम गरेँ अनि कहिले नेपालमा पोलिटिकल अपोइन्टमेन्टहरू सबै जसो पोलिटिकल अपोइन्टमेन्ट काम गरे हुँदाखेरि म अलिकति अनसर्टेन्टी त छँदैछ, त फ्रिलान्सर पनि हुँ त्यो कन्टेक्स्टमा. तर मेरो पास्ट हिस्ट्री हेर्दाखेरि त्यस्तै अब भनौँ न एकाडेमिक काम गर्ने कन्सल्टिङ काम गर्ने कति वर्ष दस साढे दस वर्ष त सिंहदरबारमै बसेर काम गरेँ विभिन्न पोजिसनमा, फेरि चार वर्ष यहाँ आएँ. त्यस कारणले यही भन्ने चाहिँ छैन तर मोरलेस त्यस्तै कामहरू गर्छु जस्तो मलाई लाग्छ.
यहाँको जुन अनुभव दक्षता जुन छ त्यो नेपाल गएपछि यहाँ नेपालले कसरी उपयोग गरोस् जस्तो लाग्छ?
मैले त जस्तो भनौँ मेरो यो चार वर्षको कार्यकालको बारेमा त म परराष्ट्रमा गएर एउटा मिटिङै गराएर सबैले सुनाउँछु किनभने त्यो मलाई लागिरहेछ, पक्का पनि गर्छु. त्यो म अरू एम्बेसडरलाई पनि त्यही इन्करेज गर्छु. त्योदेखि बाहेक अब अरू यहाँ मेरो अनुभवले के गर्न सकिन्छ नेपाल अमेरिकाको बीचमा भन्ने कुराहरू अरूलाई बुझाउने त्यो बारेमा डायलग गराउने कुराहरू त भइरहन्छ. र आफ्नो पहिला गरिआएको कुराहरू जस्तो उदाहरणको लागि मैले कन्स्टिट्युसन बनाउने काममा पनि एक वर्ष झन्डै लागेँ, 9 महिना जति. त्योदेखि अगाडि म इकोनोमिक डेभलपमेन्टको एरियाहरूमा धेरै इन्भल्भ भएको थिएँ होइन. यी सबै कुराहरू सायद कन्टिन्यू हुन्छ होला जस्तो लाग्छ.
यहाँले एउटा कुरा भन्नुभयो अरू देशका राजदूतहरूलाई पनि गएर चाहिँ परराष्ट्रसँग मिटिङमा राख्ने भन्नुभयो. मैले पहिलाको राजदूत हाम्रो सुरेश शालीजीलाई मैले एउटा जिज्ञासा राखेको थिएँ, सबै देशबाट फर्केका पूर्व र भूतपूर्व राजदूतहरूको एउटा समूह बनाएर समूह या संस्था बनाएर एउटा थिङ्क ट्याङ्कको रूपमा खडा गरे कसो होला भन्ने जाने मैले उहाँलाई सोधेको थिएँ, अनि अनौपचारिक रूपमा, अनि उहाँ चाहिँ साह्रै सकारात्मक हुनुहुन्छ. यही कुरा यहाँलाई भन्यो भने के भन्नुहुन्छ?
म पनि त्यसमा सकारात्मकै छु. तर नेपालमा एउटा प्रब्लम के देखिन्छ भने यो करियरवालाको त बनी पनि सकिएको छ नेपालमा एउटा सानो एसोसिएसन. त्यो करियरवालाको बनाउन अलिकति सजिलो के हुन्छ भने तपाईँले कमसेकम सिनियर मान्छे पुरानो मान्छेहरूलाई उनीहरूले रेस्पेक्ट पनि गर्छ, अलिकति काम गर्न सजिलो पनि होला. यो पोलिटिकल एपोइन्टिजहरूको प्रब्लम चाहिँ के छ भने अब यो विभिन्न पार्टीले नोमिनेसन गरेका होइन, त्यो कारणले गर्दाखेरि त्यो आइडियाहरूमा डिफरेन्सेस हुन चाहिँ सक्छ जस्तो लाग्छ. तर तपाईँले भन्नुभएको कुरा एकदम राम्रो हो. यहाँ पनि अमेरिकामा पनि दुईटा एसोसिएसन छ, एउटा करियरवालाको छ, एउटा चाहिँ पोलिटिकल एपोइन्टिजहरूको छ. मलाई पनि एउटा इच्छा त छ त्यसलाई के किसिमले समेट्न सकौँ भन्ने, हेरौँ अब कसरी सफल भइन्छ त्यसमा चाहिँ म पनि प्रयास गर्छु.
ककसको निर्माण यहाँको सक्रियतामा भयो तर अमेरिकन कंग्रेसहरूको ग्रुप मिलाएर, त्यो ककसको गतिविधि अहिले कस्तो रहेको छ?
त्यो ककस चाहिँ कस्तो हो भने हामीले अलिकति घचघच्याउने अथवा कम्युनिटीले अलिअलि घचघच्याउने हो भने त्यो पनि अलि एक्टिभ हुन्छ. अब यो 1.5-2 वर्षको अवधिमा चाहिँ 4-5 वटा कार्यक्रमहरू चाहिँ हामीले गऱ्यौं. त्यो 4-5 वटा कार्यक्रमहरू मध्ये चाहिँ 2 कार्यक्रमहरू चाहिँ यस्तै यो नेपालको पोलिटिकल सिचुएसनको बारेमा ब्रिफिङ गर्ने कार्यक्रमहरू थियो, अनि दुईटा कार्यक्रम चाहिँ अलिकति कल्चरल थियो. जस्तो भनौँ न एउटा चाहिँ यो कुटुम्ब आएको बेलामा हामीले त्यहाँभित्र लगेर प्रोग्राम गरायौं, अनि अर्को चाहिँ एउटा लन्च खुवाउने नेपाली खानाको लन्च खुवाउने कार्यक्रमहरू गऱ्यौं. अब यो लन्च खुवाउने म्युजिक गर्ने यस्तो पनि कार्यक्रम युजफुल किन हुन्छ भने उनीहरूको प्रेजेन्स उनीहरूलाई हाम्रो नेपालप्रति अलिकति इन्ट्रेस्ट दर्शाउने यस्तो बेला पनि हो. किनभने यो तपाईँले चाहिँ त्यहाँ 100 डाकेकोमा 10 मात्रै आयो, 15 मात्रै मान्छे आयो भने पनि त्यो 10-15 मध्ये केही न केहीलाई त्यो इम्प्याक्ट पर्छ र अब हामीले पछि नेटवर्क गर्न धेरै सजिलो हुन्छ. त्यस कारणले यो कल्चरल डिप्लोमेसी पनि त्यत्तिकै इम्पोर्टेन्ट छ. त्यस कारणले उनीहरूलाई यो ब्रिफिङ मात्रै गराउने होइन अथवा यस्तो एक्टिभिटिजमा लगाउने इन्भल्भ पनि गराउनु पर्छ. अनि दुईटा प्रोग्राम चाहिँ तय भएको पनि क्यान्सल भयो. एउटा चाहिँ यही साल हाम्रो परराष्ट्र मन्त्री यहाँ आएर ब्रेकफास्ट मिटिङ गरेर त्यहाँ उहाँले पनि टक दिने मैले पनि टक दिने भनेर इन्भिटेसन गरिसकेका थियो दुईटा कंग्रेसम्यानको तर्फबाट. पछि लास्ट मोमेन्टमा क्यान्सल गर्नु पर्यो. तर लास्ट इयर पनि परराष्ट्र मन्त्रीको यहाँ भिजिटको बेलामा झन्डै त्यस्तै प्रोग्राम भएको थियो. उहाँले पनि न्युयोर्कबाट यहाँ आउनु भ्याउनु भएन, खालि विकेन्डमा मात्र भ्याउनु भयो. त्यसले गर्दा त्यो पनि क्यान्सल गर्नु पर्यो. त्यस कारणले यो नेपालबाट आउने मान्छेहरूको परराष्ट्र मन्त्री प्रधानमन्त्रीहरूको पनि सर्टेन्टी नहुने लास्ट मोमेन्टमा क्यान्सल हुने गर्दाखेरि पनि अलिकति त्यसलाई अझ जति बढाउनु पर्ने हो बढाउन सकेका छैन. त्यस्तो लेभलको मान्छेहरू आउँदाखेरि त्यहाँ हामीले चाहिँ इन्टरेक्सन गर्नु पायो भने त्यो लाइभली बसिरहन्छ. अनि फेरि कम्युनिटीको इन्भल्भमेन्ट पनि अलिकति मैले
कसरी हुन सक्छ यो कम्युनिटीको इन्भल्भमेन्ट?
कम्युनिटीको इन्भल्भमेन्ट चाहिँ मलाई के लाग्छ भने यो जुन जुन कन्स्टिट्युएन्सीको मेम्बरहरू अहिले छ अथवा जोसँग आफ्नो रिलेसन राम्रो छ कंग्रेसम्यान उनीहरूलाई चाहिँ मेम्बर बन भन्ने. मेम्बर बनेपछि अनि उनीहरू मार्फत केही प्रस्तावहरू जस्तो अब नेपालको अहिले यत्रो इलेक्सन भयो त्यसको बारेमा केही कमेन्ट छ कि अथवा इलेक्सन हुनु अगाडिको केही कमेन्ट छ कि अथवा भनौँ न कन्स्टिट्युसनको बनाउनमा गुड विशेषै मात्र दिनलाई पनि केही प्रस्ताव गर्न सकिन्छ कि त्यो एकजना दुईजना कंग्रेसम्यानले त्यो प्रस्ताव ल्यायो भने त्यो त पास भइहाल्छ किनभने यो ठुलो कुरो होइन. त्यसरी अलिकति एक्टिभ बनाइराख्नुपर्छ. त्यो पार्टमा चाहिँ मैले अझै पनि नेपाली कम्युनिटीको विकनेस देखाएको छु. अब यसलाई कसरी अगाडि बढाउने हो भन्ने कुराहरू हुन त पर्दाखेरि अब मैले पनि अलिअलि विचार गरेको छु कसलाई भन्नु पर्ला के गर्नु पर्ला मेरो आफ्नै पनि एक्सेस भयो. तर त्यो कम्युनिटीले भयो भने उता आफ्नो भोटर हो नि आफ्नो कन्स्टिट्युएन्सीको मान्छे हो नि त्यो भन्यो भने अझ बढी इफेक्टिभ हुन्छ जस्तो.
भनेपछि कपासको आफ्नै कुनै योजना त नेपाल सम्बन्धी छैन या हुँदैन हामीले गएर उहाँलाई भन्यो भने उहाँले चाहिँ पुस्ट अप गरिदिनुहुन्छ?
एकदम त्यही हो. र अब्जेक्टिभ चाहिँ लेखाएको छ वेबसाइटमा यो नेपालको डेमोक्रेटिक प्रोसेसलाई स्ट्रेन्थन गर्ने र नेपाललाई एउटा प्रस्परस कन्ट्री बनाउनलाई मदत गर्ने भन्ने अब्जेक्टिभ छ. तर यो त ब्रोड हो तर हामीले घटेर चाहिँ रहनुपर्छ.
तर कहिले कहिले नेपाललाई अप्ठ्यारो पनि पार्न सक्छ?
हाम्रो लबी पुगेन भने हुन पनि सक्छ, हुन पनि सक्छ. कहिले काहीँ भनौँ न अब युएस गभर्मेन्टको स्टेट डिपार्टमेन्टको व्हाइट हाउसको कुनै आइडिया छ होइन नेपालसँग कुराहरू मिलेन होइन भने ककसले पनि त्यो डिरेक्सनमा जान सक्छ. तर अब हामीले त्यसलाई न्युट्रलाइज कसरी गर्न सक्छौँ त्यति बेर भन्नलाई अहिलेदेखि प्रयास चाहिँ गरिरहनु पर्छ.
आर्थिक अवस्था नेपालको कतिको आशावादी हुनुहुन्छ?
म आशावादी चाहिँ छु किनभने हाम्रो पोटेन्सियल धेरै छ. मैले अब हामी सबैले थाहा पाएकै कुरो हाइड्रोमा छ, टुरिज्ममा छ, एग्रिकल्चरमा पनि हामीले जति प्रोडक्टिभिटी गेन गर्नुपर्ने हो त्यति गर्न सकिरहेको छैनौँ. म्यानुफ्याक्चरिङमा त हामी कता हरायौँ कता किनभने हामी अहिले एउटा रेमिटेन्स बेस्ड इकोनोमी भए हुनाले हामीलाई त इम्पोर्ट गर्ने कन्ज्युम गर्ने होइन एक्सपोर्ट गर्ने कुराहरू धेरै हराइरहेछ. त्यस कारण यी चारै कुरामा हामीले भनौँ न अब हाइड्रोको मैले भन्नै परेन, टुरिज्मको पनि भन्नै परेन, एग्रिकल्चरमा झनै झनै टू थर्ड प्रब्लम चाहिँ हाम्रो पानी नभएको कारणले इरिगेसन नभएको कारणले छ र कमर्सियलाइजेसन नभएको कारणले छ. अनि चौथो चाहिँ म्यानुफ्याक्चरिङमा चाहिँ अब हामी पुरानो फाइनल प्रडक्ट बनाएर बस्ने भन्दा अब इन्डिया चाइनाले बनाएछ हामी कति कम्पिट गर्ने उनीहरूसँग त्योभन्दा पनि हामी चाहिँ पार्ट्स कम्पोनेन्ट्स जुन चाहिँ इन्डियन मल्टिनेसनल चाइनामा बसेका मल्टिनेसनललाई काम लाग्न सक्छ त्यस्तो गरिकन अलिकति इकोनोमिक हो त्यो चाहिँ इकोनोमिक स्ट्रक्चर नै चेन्ज गर्नुपर्छ. यी चारवटा कुरामा फोकस गर्न सक्यो भने मलाई लाग्छ हाम्रो पोटेन्सियल त यति धेरै छ. यत्रो ठुल्ठुलो कन्ट्रीको बिचमा बसेका छौँ, यस्तो ग्रो भइरहेछ उनीहरू, हामी चाहिँ जहाँको चाहिँ रेमिटेन्स इकोनोमीमा भागेका छौँ.
बेसिकल्ली अब नेपालले फास्ट गोइङ दुईटा विशाल कम्पनीहरूकोबाट स्पेसली फाइदा लिनको लागि के कस्तो पाइला चाल्दाखेरि हुन्छ जस्तो लाग्छ? एक दुईटा त अलिक हाली भइहाल्छ, स्पिल ओभर मात्रै भए पनि पुग्छ नि?
पुग्छ. मैले त यो चारैवटा कुराहरू हाम्रो रिजनल फोकस हो. जस्तो हाइड्रो पावरको इनर्जी कन्ज्युम गर्ने को भन्दा इन्डिया हो. एग्रिकल्चर प्रोडक्सन हामी तरकारी मात्रै उत्पादन गर्यौं भने हाम्रो बोर्डरदेखि पारी धेरै टाढा जानु पर्दैन, 2-3 किलोमिटर पर जान साथै त्यहाँ लाखौं लाख जनसंख्या भएको टाउन त हाम्रो सयौं छ, हजारौं होला. आज हामी त्यो त्यस्तो किसिमको खेतीपाती जुन चाहिँ इन्डियामा पनि हुँदैन, यो अफ सिजन भेजिटेबल्सहरू त्यस्तो हामी धेरै त्यहाँ बोर्डर पारी नै बेच्न सक्छौँ. कृषिमा पनि त्यत्तिकै पोटेन्सियल छ. टुरिज्म त झनै अब कन्ट्री धनी हुँदै गएपछि सबैलाई बाहिर जान मन लाग्छ, मुभ गर्न मन लाग्छ. त्यो पनि रिजनमा छ. अमेरिकादेखि अमेरिका जस्तो कन्ट्री थर्ड छ अहिले चाइना र इन्डियापछि, नेपालको एट्र्याक्सन त्यति छ, त्यो गर्न सकिन्छ. त्यस कारणले हाइड्रो टुरिज्म यो म्यानुफ्याक्चरिङको त मैले अघि भने अब उतातिर वेज निकै अलिकति बढिरहेछ उनीहरूले यस्तो हबहरू खोजिरहेको हुन्छ मल्टिनेसनल कम्पनीजहरूले जुन चाहिँ लेबर इन्टेन्सिभहरू आइटमहरू हो जुन चाहिँ भनौँ न अब एयर कन्डिसनमा धेरै खर्च गर्नु पर्दैन नेपाल त एयर कन्डिसन क्लाइमेट भएको ठाउँ छ त्यस्तो ठाउँहरू उनीहरूले लोकेसन खोज्छ तिनीहरूलाई वेलकम गर्न सक्नु पर्यो त्यस कारणले मलाई लाग्छ यो चारै एरियामा एकदमै धेरै पोटेन्सियल छ तर हामी चारै एरियामा चाहिँ त्यति एक्सपेक्ट गरे जति अगाडि चाहिँ कहीँ जान सक्छ
म्यानुफ्याक्चरिङको कुरा गर्दाखेरि पनि दुई देशबाट सिस्टर म्यानुफ्याक्चर कम्पनी जस्तै खोलेर नेपालमा जस्तो गरेर पनि गर्न सकिँदैन
होइन सब्सिडियरीहरू चाहिँ गर्न सकिन्छ तर त्यो मोस्टली चाहिँ डोमेस्टिक प्रोडक्सनलाई गर्छ धेरैहरूले तर अब हाम्रो अलिकति लिबरल पोलिसी जस्तो खास गरी हाम्रो दुईटा ठूलो समस्या छ अहिले एउटा चाहिँ बत्ती छैन बत्ती नहुना साथ कस्ट एकदमै बढ्छ डिजल बरू चलाउँदाखेरि अनि दोस्रो चाहिँ के छ भने हाम्रो यो अर्गनाइज लेबर युनियनहरूले धेरै ठूलो कन्स्टेन्ट क्रिएट गरिदिन्छ वेजको लागि डिमान्ड गर्ने हडताल गर्ने पिकेटिङ गर्ने होइन यी सबैले अहिले हाइड्रोको फिजिबिलिटी स्टडी हुनु पनि गाह्रो भएको त्यही लेबरको प्रब्लम लोकल प्रब्लम भइरहेछ त्यही यो दुईटा प्रब्लमलाई अलिकति एड्रेस गरिदिएर हामीले स्पेसल इकोनोमिक जोनतिर जाने हो भने मलाई लाग्छ हामी यहाँ यो तपाईँले भन्नुभएको सब्सिडियरीहरू जो चाहिँ जसले चाहिँ इन्डियामा एक्सपोर्ट गर्न सक्छ तिब्बतमा गर्न सक्छ धेरै आउँछ धेरै पोटेन्सियल
यही अर्थमा कुरा गर्दाखेरि अब चाइना एकातिर छ भारत एकातिर छ हामीले नेपालको विकासको कुरा गरिरहेछौँ यो अहिलेको ग्लोबलाइजेसन र खुल्ला व्यापारको भनौँ परिवेशमा नेपालले अब हामी त्यताबाट स्पिड ओभर लिएर आउने त बेग्लै छँदैछ तर हामी इन्टरनेसनल्ली जाँदाखेरि चाहिँ के कस्तो अवसर र चुनौतीहरू होला नेपालको लागि
अब रिजनल हाम्रो ठूलो फोकस डेफिनेटली हुनुपर्छ नो त्यसमा डाउटै छैन किनभने त्यस्तो अपर्च्युनिटी भएको देश त अरू छँदै छैन होइन त्यस कारणले इन्टरनेसनली पनि के हो भने अहिलेको कन्टेक्स्टमा हेर्दाखेरि अमेरिका सबैभन्दा ठूलो मार्केट हो जेको लागि पनि हामी अहिले एक्सपोर्ट गरिरहेको कुरा हेरौँ न गार्मेन्टमा धेरै एक्सपोर्ट घटाएको छ तैपनि नम्बर वान यिनै हो होइन 80-85% एक्सपोर्ट त घटाएको छ तैपनि सबभन्दा बढी यहीँ आउँछ कार्पेट उलन कार्पेट सबभन्दा बढी यिनै आउँछ ह्यान्डिक्राफ्टहरू सबैभन्दा बढी यहीँ आउँछ पेपर प्रडक्ट्सहरू सबभन्दा बढी यहीँ आउँछ पश्मिना अझै पनि त्यत्रो प्रब्लम हुँदा आउँदा पनि नम्बर टू डेस्टिनेसन यही हो होइन त्यसमा अमेरिका ठूलो मार्केट छ त्यस कारण यहाँ कसरी पेनिट्रेट गर्नुपर्छ भन्ने कुराहरू हेर्नु पर्यो त्यो पेनिट्रेसनमा चाहिँ समस्याहरू पनि देखेको छु मैले अब नेपालको बिजनेस कम्युनिटी पनि एक्जिबिसनमा आउने सामानै नलिकन आउने सामान लिएर आउने अन्तिम दिन आउने अनि कस्टममा रोकिदिन्छ किनभने धेरै स्याम्पल सामान एउटै किसिमको ल्याएपछि उनीहरूले एमएससीबाट लेखेर ल्याऊ गभर्मेन्टबाट लेखेर ल्याऊ भन्छ त्यसलाई तीन दिन लाग्छ तीन दिनसम्ममा त त्यो एक्जिबिसन सकिसक्छ होइन त्यस्ता एक्जाम्पलहरू धेरै भएको छ नेपालमा बस्ने भएको बिजनेस कम्युनिटीले पनि नेटवर्किङ एकदम विक भएको छ यी धेरै कुराहरू पनि छन् धेरै सुधार गर्नुपर्ने आवश्यकता छ तर अमेरिकाको इन्फ्लुएन्स होइन एउटा ट्रेड इन्भेस्टमेन्टमा दोस्रो चाहिँ अमेरिका अहिले पनि नम्बर वान सुपर पावर हो हाम्रो रिजनल कुराहरू पनि हेर्नुपर्छ तर अमेरिकन नम्बर वान सुपर पावर भएको कारणले हामीले इन्टरनेसनल कन्टेक्स्टमा अमेरिकाबाट धेरै फाइदा लिन सक्छौँ यसको रिलेसनले गर्दाखेरि त्यस कारण अब यो रिलेसनलाई पनि हामीले एकदम स्ट्रङ राखिरहनुपर्छ भन्ने मलाई लाग्छ
झन्डै झन्डै 1990 दशकदेखि कुटनीतिलाई आर्थिक विकाससँग जोड्ने भन्ने कुरा नेपालमा पहिलेदेखि चलेको हो यहाँको कार्यशैली र उपलब्धिहरूलाई देख्दाखेरि कुटनीति पनि जोडिएको छ आर्थिक विकास पनि जोडिएको छ यही उपाय अरू देशमा पनि लागू गर्न कसरी सकिन्छ होला
अलिकति कन्टेक्स्ट फरक हुन सक्छ जस्तो भनौँ उदाहरणको लागि यहाँ चाहिँ तपाईँ जहाँ गएर जसलाई भेटे पनि फ्री छ तपाईँको स्टेट डिपार्टमेन्ट जानुपर्छ डेस्कबाट जानुपर्छ भन्ने छैन अरू कन्ट्रीमा अलिकति रेस्ट्रिक्सनहरू हुनसक्छ किनभने तपाईँ चाहिँ जहिले पनि एउटै मान्छे देखा हुन्छ त्यही मान्छे मार्फत पनि जानुपर्ने आवश्यकता हुन्छ तर तपाईँले यसलाई भनौँ न त्यसको अर्थ थिङ्क ट्याङ्कमा जानुहुन्न भन्ने हुँदैन तपाईँ त्यसको अर्थ सांसदलाई भेट्नुहुन्न भन्ने हुँदैन तपाईँ त्यसको अर्थ ट्रेड र इन्भेस्टरलाई भेट्नुहुन्न र त्यसलाई प्रमोसन गर्नु भन्ने हुन्न त्यस कारणले मलाई के लाग्छ भने यो ट्रेड इन्भेस्टमेन्ट गर्ने कुराहरूमा सरकारी काम गर्ने शैलीमा अलिकति फरक हुन सक्छ तर अन्य कुराहरूमा त मलाई लाग्छ यहाँको कुराहरू हामीले दोहोऱ्याउन सक्छौ रेप्लिकेट पनि गर्न सक्छौ
भनेपछि यहाँको ब्युरोक्राटहरूसँग त्यति सम्बन्ध सजिलो छ राख्न सकिन्छ जति अरू देशमा सकिँदैन
तर यहाँ फेरि अर्को गाह्रो कुरा के छ भने तपाईँ मैले अघि भनेको जस्तो यहाँ डीसीमा हजारौं हजार इन्फ्लुएन्सियल मान्छेहरू र इम्पोर्टेन्ट मान्छेहरू छन् र 187 एम्बेसीहरू पनि छन्। त्यसमा तपाईँको कुरा सुन्ने सुनाउने नै एकदमै गाह्रो छ यहाँ चाहिँ पहिलो कुरो। त्यसमा पहिलो कुरो त त्यसैलाई नै अलिकति फोकस गरेर मेरो कुरा कसले सुनिदिन्छ भन्ने कुरा पनि अलिकति होमवर्क र एक्सर्साइज गर्नुपर्ने।
पहिला त त्यहाँ एक्सेस हुनु पर्यो, एक्सेस भएपछि त्यही अनुसारको आफ्नो कुरा राख्न
सक्नु
पर्यो। यहाँले यहाँ राजदूत भएर आउनुभन्दा अगाडि पहिला नेपालमा संविधान सभाको स्रोत बाँडफाँड समितिमा पनि हुन्थ्यो संविधान सभाको, त्यो बारेमा अलिकति रमाइलो प्रसङ्ग सुनौ।
त्यो बेलामा अब रमाइलो भन्दा पनि यस्तो हो, त्यो बेलामा म गभर्मेन्ट छोडिसकेको थिएँ अनि त्यहाँ साथीभाइहरू सबैजना मिलेर कर्मचारीहरूले खास गरी हजुर हुन त पोलिटिसियनहरू पनि सबैले चिनेकै थिए तर नयाँ पोलिटिकल पार्टीहरू पनि आएको थिए अनि त्यो कर्मचारी मार्फत उनीहरूले प्रस्ताव गरेछन् होइन पोलिटिसियनहरूको सिफारिसमै हो होइन गरेपछि अनि उहाँ नभइकन त यो लेखनलाई त उहाँ नै चाहिन्छ भनेर भनेछन् अनि मलाई चाहिँ त्यहाँ डाक्नुभयो त्यहाँ सभासदहरू कमिटीको चेयरम्यानले र अनि त्यसपछि म गएँ र रमाइलो कुरो के हो भने अब त्यहाँ यति इथिनिक कुरा उठिरहेको जेन्डरको कुरा उठिरहेको तराईको कुरा उठिरहेको बेलामा अनि मलाई त्यो जिम्मेवारी दिएको थियो। म चाहिँ यो कन्सल्टेन्टको तर्फबाट टिम लिडर थिएँ र मैले मोरलेस फर्स्ट ड्राफ्ट धेरै जति त्यसको मैले नै गरेँ अनि त्यसपछि मिटिङहरूमा मैले नै एक्सप्लेन गरेर कुरा बुझाउनु पर्थ्यो र फर्चुनेटली के भयो भने राम्रो कुरा भन्नु पर्यो त्यो चाहिँ म यहाँ आउने ताकत त्यो चाहिँ 601 गएर सबभन्दा पहिलो च्याप्टर पास हुने त्यही च्याप्टर बन्यो। मलाई के कुरामा खुसी लाग्यो भने सबै पोलिटिकल पार्टीको मान्छे अबदेखि लिएर सबै कुराहरू उनीहरू चाहिँ अब अलिकति अर्कै किसिमबाट आउनुभएको थियो उहाँहरू सबैले जुन एउटा मार्केट ओरिएन्टेड लिबरल इकोनोमीलाई कन्स्टिट्युसनमा त्यही प्रिन्सिपल राख्न जुन स्वीकार गर्नुभयो त्यो चाहिँ मलाई एकदमै खुसी लाग्यो र आफूलाई त्यहाँ पनि एउटा एचिभमेन्ट भएको जस्तो मलाई चाहिँ फिल भयो।
सबै राजनीतिक दलहरू आफ्नै विचारमा बाँडिएका हुन्थे तर यहाँले के कसरी गर्नुहुन्थ्यो र उनीहरूलाई कन्ट्रोल?
अब दुई तिनवटा कुराहरू जस्तो तराईको चाहिँ त्यसमा दुईटा मेन इस्यु हुन्थ्यो। एउटा चाहिँ के भने रिसोर्सको बाँडफाँडमा हामीले यति के अरे इन्कम गर्छौँ भन्नुहुन्थ्यो अनि मैले भन्थे यो तपाईँले इन्कम गरे होइन यो त काठमाडौँको भ्यालीको मान्छेले कन्ज्युम गर्यो अनि त्यही ट्याक्स चाहिँ त्यहाँ भन्सारमा लिएको हो। तपाईँको भन्सार चाहिँ त्यहाँ बन्द भयो भने हामी अन्तबाट ल्याउँछौँ भनेर भन्छ व्यापारीले त्यहाँ किन ल्याउँछ भनेर यस्तै किसिमले। त्यस्तै माओवादीको चाहिँ अलिकति प्रगति कस्तो भने अलिक प्रोपर्टी राइट्समा गभर्मेन्टको से अलिक बढी हुनुपर्छ भन्ने हो। त्यो भयो भने जनताले कसरी काम गर्छ इन्सेन्टिभ कहाँ आउँछ भन्ने कुराहरू हो। यी सबै कुरालाई एक्जाम्पलको रूपमा दिँदै होइन सबै कुराहरू भन्दै जाँदै गर्दाखेरि अनि सबै कम्प्रोमाइज गर्न सजिलो भयो। तर मलाई अझै पनि के लाग्छ भने त्यो चाहिँ त्यहाँ 43 सांसद हुनुहुन्थ्यो उहाँहरू पो कन्भिन्स हुनुभयो जनता कहाँ त अझै पुर्याउनु बाँकी थियो त्यो अवसर नै भएन। त्यसमा अब होपफुली
त्यो पनि जनतालाई पनि सामान्य नै हुन्छ। त्यो त भयो पहिलो संविधान सभाको कुरा। दोस्रो संविधान सभाले अब भर्खर चुनाव सकियो, कतिको आशावादी हुनुहुन्छ संविधान लेखनको बारेमा?
म चाहिँ आशावादी एउटा कुन सेन्समा छु भने अहिले कमसे कम एमाले र के अरे काङ्ग्रेस अब उनीहरूको झन्नै झन्नै अब भनौँ न केही सानोतिनो पार्टी लिँदाखेरि 2/3 पनि पुग्ने हुनाले कमसे कम भोट हुने भयो भने पनि त्यो अलिकति पोजिटिभली किनभने उहाँहरू दुइटै पार्टीको कुराहरू धेरै कुरा चाहिँ मिल्छ चाहे इकोनोमिक
राष्ट्रपतिकै कुरा बारेमा
अब यो पोलिटिकल केही कुराहरू होला होइन। तर मलाई के लाग्छ भने यो जुन पहिला इस्युहरू थियो गभर्नेन्सको सिस्टमको कुरा इकोनोमिक इस्युका कुरा डिसेन्ट्रलाइजेसन र पावरको कुरा रिस्ट्रक्चरिङको कुरा धेरै कुराहरूमा मिल्ने हुनाले म चाहिँ एकदमै आशावादी छु। एउटा दोस्रो कुरो चाहिँ के भने अब कमसे कम गभर्मेन्ट पनि अलिकति स्टेबल होला पहिला भन्दा होइन त्यस कारणले चाहिँ अलिकति फेरि अब माओवादी मधेसी पार्टीहरूले पनि धेरै एक्सपिरियन्स गेन गरिसक्यो उहाँहरूले पनि त्यस कारणले अलिकति पहिला भन्दा धेरै आशावादी छु।
यसपटकको संविधान लेखनमा पनि आफ्नो भूमिका केही रहन्छ भन्ने लाग्छ?
त्यो चाहिँ म अहिले भन्न सक्दिनँ तर पक्का पनि अब यो पहिला कन्ट्रिब्युट गरेको नाताले केही न केही हुन्छ होला। म त्यहाँ गएर भनौँ आफ्नो सुझावहरू आफ्नो रायहरू दिने मौका त पक्कै मिल्छ।
सर हामी कार्यक्रमको अन्तिम आइसक्यो, हामी यहाँ विदेशमा बसेर संचार माध्यममा धेरै देशका बारेमा नकारात्मक समाचार बढी सुन्छौँ, त्यो बढी नै फोकस गरेको हुन्छ तर त्यहाँ सकारात्मक काम पनि विकासका काम पक्कै भएका छन्। यो बारेमा हामीभन्दा यहाँ जानकार हुनुहुन्छ, त्यो सकारात्मक कुराहरू श्रोताहरूलाई हाम्रो श्रोताहरूलाई सुनाएर अलिकति आशाको दियो बाल्दिनु।
एकदम सकारात्मक कुराहरू धेरै छ। जस्तो उदाहरणको लागि यो सोसियो इकोनोमिक इन्डिकेटर्समा नेपालले धेरै राम्रो गरेको छ। जस्तो उदाहरणको लागि मातृ मृत्यु दर, बाल मृत्यु दर, शिशु मृत्यु दर होइन, यी सबै लाइफ एक्सपेक्टेन्सी, यो सबैमा धेरै प्रगति भएको छ। एजुकेसनमा एकदमै राम्रो प्रगति भएको छ। जस्तो अहिले स्कूल जाने बच्चा बच्ची, प्राइमेरी स्कूल जाने बच्चा बच्ची मध्ये 94% स्कूल जान्छन्। अनि त्यसमा भन्दा पनि एउटा ठूलो कुरो के छ भने केटा र केटी उत्ति छन्, जस्तो भनौँ न जेन्डर प्यारिटी रेसियो भन्छ, आधा केटा आधा केटी छन्
शहरी क्षेत्रमा मात्रै हो कि
गाउँ घर समेत सबै गर्दाखेरि एभरेजमा 94% स्कूल जानु होला। अब अझै पनि नेपालमा विकृति छ, केटाहरू अलिक बढी प्राइभेट स्कूल जाने, केटीहरूलाई अलिक बढी पब्लिक स्कूल पठाउने, यस्ता विकृति त होला। तर यी सबै कुराहरू चाहिँ यो राम्रो छ र यो सोसियो इकोनोमिक इन्डिकेटर्समा नेपालले गरेको प्रगतिमा चाहिँ हामीले युएनबाट एवार्ड पनि पाएछौँ, डिफिटबाट पनि एवार्ड पाएछौँ, एउटा राम्रो कुरा थियो। दोस्रो कुरो, आजभन्दा 20 वर्ष अगाडि र अहिलेको स्थिति हेर्ने गाउँघरमा हो भने यो बाटोघाटो एकदमै धेरै बढ्या छ, किनभने सबैभन्दा नम्बर वान डिमाण्ड गाउँघरको बाटो भन्ने छ। अहिले धेरै गाविसहरूमा चाहिँ बाटो पुगेको छ, त्यो एक्सेसिबिलिटी धेरै बढ्यो। अब तेस्रो कुरो, नेपाल अहिले एकदम राम्रो पोजिसनमा किन छ भने यो रेमिटान्सको इन्कम एकदमै धेरै छ, हामीलाई फरेन एक्सचेन्जको केही पनि प्रब्लम छैन। त्यो कारणले गर्दा यो एकदम राम्रो अवसर हो हामीलाई विकास गर्ने, यो इकोनोमिक ग्रोथ गर्ने, किनभने हामीले फिजिकल सिचुएसनमा चिन्ता गर्नुपर्ने छैन। त्यसै यी सबै कुराहरू चाहिँ एकदमै पोजिटिभ हुन्। यो पोजिटिभ कुरालाई लिएर हामी अगाडि जान सक्ने हो भने इकोनोमिक ग्रोथ पनि अझ धेरै बढाउन सकिन्छ। अब गरिबी नै निकै घटेको छ हाम्रो, अहिले 42% थियो 1996 त्यो घटेर अहिले 25%, त्यो पनि नयाँ डेफिनेसन अनुसार। यदि 1996 डेफिनेसन हामीले युज गर्ने हो भने त अहिले 13% मात्रै हुन्थ्यो। त्यस कारणले त्यो यो सबै एरियामा चाहिँ धेरै इम्प्रुभ भएको छ। तर सरकार अझै पनि विक छ, गभर्नेन्स हाम्रो अझै पनि विक छ, इकोनोमिक ग्रोथ अझै पनि राम्रो हुन सकेको छैन। तर यो सबै कुराले कुसन चाहिँ राम्रो दिएको छ र टेक अफ गर्नलाई एकदम राम्रो पूर्वाधार चाहिँ बनाएको छ।
एउटा प्रसङ्गमा यहाँले के भन्नुभएको मलाई सम्झना छ भने अलि अगाडि,
हजुर,
अहिले 75 जिल्ला कनेक्ट रहेछ काठमाडौँसँग,
हजुर,
यो कम्प्युटरको चाहिँ माध्यमबाट, यस बारेमा अलिकति
यो अब यो पनि एउटा प्रगति भएको क्षेत्र, जस्तो अब भनौँ अब इन्टरनेट र टेलिकम्युनिकेसन अब अहिले 75 जिल्लामा, त्यो मात्रै होइन, मैले कुन कन्टेक्स्टमा भनेको थिएँ भने यो डेटा इन्फर्मेसन पनि, जस्तो अर्थ मन्त्रालयको डेटाहरू 64 जिल्लाबाट म त्यहाँ आउँदा त एभ्री डे नै आउँथ्यो त्यहाँ इन्टरनेटबाटै,
4 वर्ष
अहिले मलाई लाग्छ झन्झन्ने 75 जिल्लाबाट आउँछ होला। त्यस कारणले यो कनेक्सन र यो भनौँ न पूर्वाधारहरू धेरै राम्रो बनाएको छ, यसले पनि प्रशासनलाई अलिक चुस्त दुरुस्त बनाउनलाई राम्रो सहयोग चाहिँ गर्छ। तर अब मैले अघि भने जस्तो हामीले कति कुरालाई अझ राम्रोसँग प्रयोग गर्न सकिसकेका छ,
पूर्वाधारहरू अझ तयार भइसकेका छैनन् भन्ने कुरामा हामी कार्यक्रमको अन्तमा आइसकेका छौँ। हाम्रा श्रोताहरूलाई सन्देशको रूपमा केही भन्नु पर्दाखेरि के भन्नुहुन्छ?
मलाई अब यो 4 वर्षे कार्यकालमा यहाँहरू सबैले धेरै सहयोग गर्नुभयो, अमेरिकी सरकारले अझ धेरै सहयोग गर्यो, किनभने यी सबै त हाम्रो प्रस्ताव हुन सक्ला तर उसले पनि मान्नु पर्यो होइन, त्यो मनाउनलाई मेरो प्रयास रह्यो होला, कम्युनिटीको रह्यो होला, कम्युनिटीले सहयोग गर्नुभयो होला र यहाँ बस्दाखेरि जुन एउटा फ्यामिली रिलेसन जस्तो डेभलप भयो कम्युनिटीसँग, त्यो चाहिँ अब म कहिले पनि भुल्ने छैन। त्यसको लागि अब आभार पनि व्यक्त गर्न चाहन्छु। मलाई यहाँ बस्दाखेरि अत्यन्त प्रोडक्टिभ पनि इन्जोएबल पनि दुइटै भयो, त्यसमा एकदमै खुसी छु। र अब नेपालको लागि गर्नुपर्ने कुराहरू, थप कुराहरू, मैले अघि भने जस्तै यहाँको पोलिटिकल लेभलसँग पनि कम्युनिकेसन गर्ने, यो जुन फाउन्डेसन बनेको छ त्यसलाई चाहिँ अलिकति अगाडि लिएर जाने हो भने नेपाललाई धेरै ठूलो कन्ट्रिब्युसन हुन्छ र यहाँ कम्युनिटीलाई पनि धेरै राम्रो हुन्छ भने जस्तो मलाई लाग्छ।
हजुर, यहाँ चाहिँ नि राजदूत जस्तो सम्मानजनक पदमा नियुक्त भएपछि यहाँ आएपछि सेटअप गर्न नै झन्डै झन्डै 1-1.5 वर्ष समय लाग्छ, त्यसपछि आफ्नो काम फ्लुएन्सिङ गर्नलाई चाहिँ 1-2 वर्ष मात्रै भयो, यति बाँकीमा माइन तपाईँले त्यति एचिभमेन्ट गर्नुभएकोमा हामीलाई खुसी लागेको छ, बधाई भन्न चाहन्छौ। अन्त्यमा चाहिँ नि तपाईँको अमूल्य समय र विचार हाम्रो श्रोताहरूलाई दिनुभएकोमा धेरै धेरै धन्यवाद र आभार व्यक्त गर्दै, तपाईँको सफलताको लागि फेरि बधाई र शुभकामना व्यक्त गर्दै अनि आगामी यो 2014 को नयाँ वर्षको शुभकामना सहित बिदा माग्छु।
हस् धन्यवाद। मलाई पनि अब यो धेरै कुराहरू सोधेर जुन यहाँको समुदायमा स्पष्ट पार्ने मौका दिनुभयो त्यसको लागि बासुजी तपाईँलाई धेरै धेरै धन्यवाद छ। मेरो पनि तपाईँ मार्फत सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा नयाँ वर्षको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। धन्यवाद।
हजुर धन्यवाद।